नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनको मिति नजिकैसँगै नयाँ र पुराना दलहरूले आन्तरिक गतिविधिलाई तीव्र बनाएका छन्। दल तथा उम्मेद्वार बीचको गठबन्धन र एकीकरणका प्रयास भएका छन्। निर्वाचन अन्तर्गत 110 सीटका लागि दलहरूले बुझाउनु पर्ने समानुपातिक उम्मेद्वारको बन्द सूची बुझाउन निर्वाचन आयोगले आज अपरान्ह 4 बजेसम्मको समय उपलब्ध गराएको छ। केही दलहरूले त हिजै सूची बुझाइसकेका छन्, बाँकीले आज बुझाउनु पर्नेछ। नेपाली कंग्रेसले नयाँलाई अवसर दिने गरी तयारी गरेको जनाएको छ। एमालेको बन्द सूची अध्यक्ष केपी शर्मा ओलीले फाइनल गर्ने एमाले जनाएको छ। नेकपाले युवा पुस्तालाई प्राथमिकता दिने गरी तयारी गरेको छ। रासोपाले आज बिहानसम्म टुंगो लगाएर बन्द सूची बुझाउने जनाएको छ। यसरी निर्वाचन कार्यक्रम अघि बढ़ेसँगै सबै दलहरू निर्वाचनमा हुमिएका छन्। निर्वाचनमा दलहरू हुमिँदै गर्दा अब चुनौती पुराना दलहरूलाई नयाँ दलहरूले दिन सक्ने सम्भावना देखिएको छ। नयाँ उम्मेद्वारहरूले चुनौती दिने सम्भावना देखिएको छ। यसरी यो सम्भावनालाई चाहिँ सम्भावनासँग यो सम्भावना देखेर दलहरूले आन्तरिक तयारी तीव्र बनाएका छन्। विशेष गरी नेपाली कंग्रेसले यो आज समानुपातिक तर्फको बन्द सूची टुंगो लगाएसँगै विशेष गरी उसको महाधिवेशन पुस महिनाका लागि तोकिएको महाधिवेशन करिब करिब अब अनिश्चित जस्तै बनेको छ। अब 26 गतेदेखि महाधिवेशन गर्ने भनिएकोमा अब केही दिन मात्र बाँकी छ, तथापि यसको तयारी हुन सकिरहेको छैन। विशेष गरी सक्रिय सदस्यताको कुराहरू कांग्रेसमा अझै बाँकी रहेको छ र अर्कोतर्फ कांग्रेस नेताहरू पनि यो विषयमा आन्तरिक छलफल गरिरहेका छन्। विशेष महाधिवेशनको माग अझै टुंगो लागिसकेको छैन। विशेष महाधिवेशनको माग पनि कंग्रेसभित्र जारी नै रहेको छ। आज हामी दलहरूको यो आन्तरिक प्रयासका बारेमा कुराकानी गर्छौं। यति बेला हामीसँग हुनुहुन्छ नेपाली कंग्रेसका नेता रामहरि खतिवडा। खतिवडाज्यू,
गुड मर्निङ, नमस्ते,
स्वागत छ यहाँलाई। अब समानुपातिक तर्फको बन्द सूची बुझाउने आज अपरान्ह 4 बजेसम्मको समय छ। यो समयभित्र अब यहाँहरूले अझैसम्म पनि टुंगो लगाउन सक्नु भएको छैन कांग्रेसभित्र। अब एमाले करिब करिब टुंगो लगाइसकेको अवस्था देखिएको छ, कांग्रेसमा अझै त्यो बाँकी छ। किन टुंगो लगाउन सक्नु भएको छैन, के अप्ठ्याराहरू परिरहेका छन्?
वास्तवमा नेपालको राजनीतिमा सबैलाई अवसर प्राप्त हुने वातावरण सिर्जना होस्, जुन जात वर्ग धर्म सम्प्रदाय सबै राजनीतिको उच्च स्थानमा पुगुन् भनेर समानुपातिक र समावेशी राजनीतिलाई स्थापित गर्ने पार्टी नेपाली कांग्रेस हो। पार्टीभित्र पनि र पार्टी बाहिर पनि यसलाई स्थापित गरेर नेपालको सबै पोलिटिकल पार्टीहरूलाई एउटा मूल धारमा ल्याउने पार्टी नै नेपाली कांग्रेस हो। त्यसैले हामीले यो समावेशी र समानुपातिक पद्धतिलाई कहिलेकाहीँ नेताका नजिक र नाताका मात्रै मान्छेहरू पर्न थाले भन्ने व्यापक जनगुनासो आयो। त्यसपछि निर्वाचनमा 64 समानुपातिकमा आउने, 70 बस्ने, फेरि 74 आउने, 79 बस्ने, फेरि अहिले आउने, यो परम्परा थियो। कोही रेगुलर आएको आई गर्ने परम्परा थियो। काङ्ग्रेसले एउटा निर्णय गर्यो सर्वसम्मत रूपमा सबैको सहमतिमा 64 सालदेखि अहिलेसम्म समानुपातिक प्रतिनिधित्व भएर कोही पनि साथी पार्लियामेन्टमा आउनु भएको छ भने त्यसलाई फेरि अब अवसर नदिने र नयाँलाई अवसर दिने एउटा नयाँ, त्यसले गर्दा नयाँ मान्छेहरू आउने अवसरको सिर्जना भयो। त्यसका लागि हामी वृहत रूपमा सबै साथीहरूसँग छलफल गरेर पार्टीभित्रका जो चाहिँ तपाईँको राजनीति मात्र होइन अन्य पेसा व्यवसायमा लागेका बौद्धिक व्यक्तित्वहरू पनि छन् भने ती सबैलाई समेटेर जाने नाउँमा हामी छलफलमा केन्द्रित छौँ र आज निर्वाचन आयोगले दिएको समय सीमाभित्र सबै नाम निर्वाचन आयोगमा पठाउँछौ।
त्यसो भए कांग्रेसभित्र अब पुराना भनौँ न यसअघि समानुपातिकमा परिसकेका व्यक्तिहरू चाहिँ यसपालिको समानुपातिक तर्फको उम्मेद्वार बन्ने छैनन्, सबै चाहिँ नयाँ उम्मेद्वारलाई चाहिँ नयाँ व्यक्तिहरूलाई कांग्रेसले प्राथमिकता दिन्छ।
हाम्रो मेन उद्देश्य भनेको एउटै मान्छेको अनुहार बारम्बार नदोहोरियोस् समानुपातिकमा भन्ने हो। त्यो मान्छे जनताबाट अनुमोदित भएर फेरि यो समानुपातिक पद्धतिको एउटा विशेषता के हो भन्नुहुन्छ भने समानुपातिकमा भोट हालिन्छ, नाउँहरू पनि छानिन्छ, तर ती सबै छान्ने पद्धति चाहिँ नेतामा केन्द्रित हुने भयो। जुनसुकै पार्टीमा पनि जनताले हालेको भोटहरू नेताले आफ्ना मान्छेहरू राख्ने, नजिकका मान्छेहरू राख्ने भन्ने भयो। त्यसलाई पनि एउटा भोटिङ सिस्टमबाट कसलाई राखौँ भनेर मतदान गरेर ल्याउने परिपाटीको अहिलेसम्म कुनै पार्टीले हामीले पनि व्यवस्थित गर्न सक्यौँ। भले अहिले हामीले एउटा गऱ्यौँ, 64 सालदेखि निरन्तर एकै मान्छेको अनुहार पार्लियामेन्टमा देखिने काम अहिले बन्द होस्। त्यो मान्छे प्रत्यक्षबाट आउँछ, जनताबाट निर्वाचित भएर आउँछ, त्यो जतिसुकै पटक जनताबाट निर्वाचित हुन्छ आउँछ, त्यसलाई दिनुपर्छ, जनताबाट अनुमोदित हुने प्रत्यक्षमा आओस् भन्ने छ। तर समानुपातिकमा चाहिँ जनताका बिचमा जाँदै नजाने नेता घरमा बसेर सधैँ त्यही लिस्ट त्यही मान्छे आउने पद्धतिलाई अन्त्य गरेका छौँ। र हामीले अब 64 देखि अहिलेसम्म समानुपातिकमा बसेका साथीहरूलाई अन्य अवसरहरू प्राप्त गरिन्छन्, क्षमता योग्यताका आधारमा तिनीहरूलाई पनि सम्मान गरिन्छ, तर तिनै अनुहार समानुपातिकमा फेरि पार्लियामेन्टमा ल्याउने कुरा चाहिँ अहिले रोकौँ र नयाँ साथीहरूलाई अवसर दिउँ। जो नयाँ पर्नु भएको छैन तिनीहरू पनि आफ्नो बौद्धिकता, क्षमता, योग्यता सबै देखाउने ठाउँमा पुगुन् भन्ने उद्देश्य साथ हामीले यो गरेको। यसचोटि सबै नयाँ मान्छेहरू आउनुहुन्छ।
अब यहाँहरूले आन्तरिक तयारी अगाडि बढाइरहनु भएको छ, सँगै अब अहिलेको परिस्थितिमा निर्वाचनका लागि अब गठबन्धन सहकार्य शुरू भइसकेको छ दलहरूभित्र, व्यक्तिहरूभित्र, र हिजो मात्र राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बीच एउटा सहमति भयो। यसले चाहिँ एउटा राजनीतिमा ठूलो हलचल पनि ल्याएको छ। अब यो सहमतिले अब के हुने होला भन्ने छ, सँगै अब अरू दलहरू पनि सहकार्यमा जुटेका छन्। मधेसवादी दलहरूको सहकार्य हिजो भएको छ, सँगै अब कंग्रेसभित्र कतै अब यी सहकार्यहरूले चाहिँ कांग्रेस एमाले फेरि मिलेर निर्वाचनमा जाने त होइन भनेर एउटा भनौ न त्यो गतिविधि हेर्दा चाहिँ बाहिर टिका टिप्पणी छलफलहरू भएका छन्। कतै अब कांग्रेस एमालेसँगको पूर्ववत सहकार्यलाई निरन्तरता दिने होइन, एमाले कांग्रेसको पूर्ववत सहकार्य अगाडि बढ्ने त होइन भनेर कुराहरू पनि भएका छन्। यो सम्बन्धमा कांग्रेसभित्र त्यो छलफल हुने सम्भावना कति देखिन्छ, त्यो छ देखिन्छ यहाँ?
पहिलो कुरा त कुनै पनि राजनीतिक पार्टीहरू आफ्नो आदर्श, मूल्य, मान्यता, सिद्धान्तलाई लिएर एक ठाउँमा बसेर हिँड्नु कुनै नराम्रो कुरा होइन। कहिलेकाहीँ विपरीत सिद्धान्त भएका पार्टीहरूसँग पनि हामीले नेपालको राजनीतिमा सबैलाई एक ठाउँ राखेर सरकार गठनदेखि सरकारमा बस्नेदेखि एलायन्स गर्ने काम पनि गरौँ। यही 2079 प्रतिनिधि सभाको निर्वाचन पछाडि कुनै पार्टी पनि सरकारमा कोहीसँग नबसेको छैन। चाहे एमालेसँग राजसभा पनि बसेको हो, माओवादीसँग राजसभा पनि बसेको हो, काङ्ग्रेस माओवादीसँग पनि बसेको हो, काङ्ग्रेस एमालेसँग पनि बसेको हो, एमाले तपाईँको माओवादी पनि बसेकै हुन्। सबै पोलिटिकल पार्टीहरू एक ठाउँमा बसेर हिजोको राजनीति गरेको सबैले देखेका छौँ। अब चुनाव हामीले यस्तो पद्धतिको विकास गरेका छौँ, एउटै पोलिटिकल पार्टीले एब्सोल्युट मेजोरिटी ल्याउने सम्भावना हामीले अहिले कुनै पनि पार्टीको नदेखिसकेपछि एक आपसमा सहमति गरेर जाने परम्पराको विकास भएको छ। हिजो पनि हामीले गठबन्धन पहिला चुनाव अगाडि गऱ्यौँ अथवा चुनाव पछाडि कसैले गऱ्यौँ, गठबन्धनको राजनीति सुरुवात भएको छ। हामीले आफ्ना मन मिल्नेसँग गरेकै हौँ हिजो पनि। त्यसैले अहिलेको राजनीतिमा काङ्ग्रेसले अझै निर्णय गरिसकेको छैन हामी कुन पार्टीसँग गठबन्धन गरेर अगाडि जाने भनेर। हामीले पहिले त सबै पोलिटिकल पार्टीहरू एक्लै एक्लै कसैले हिम्मत छ भने उल्लेखै गरौँ, ल संविधानमै उल्लेख गरौँ, चुनाव लड्दाखेरि कानुनमै उल्लेख गरौँ, हामी एक्लै चुनावमा जान्छौँ भनेर निर्णय गरौँ, काङ्ग्रेस तयार छ। तर हामीले हिजो भन्यौँ जुन पोलिटिकल पार्टीहरू हाम्रो कोहीसँग सहकार्य हुँदैन भन्दै थिए तिनै पोलिटिकल पार्टीहरू अहिले सबभन्दा पहिला एकीकरण गरेर राजनीतिमा जनताका बिचमा जाँदा आफू एक्लै जाँदा गाह्रो होला कि भनेर सहकार्य गरेर जाने निर्णय गरेका छन्। हामीले अहिलेसम्म काङ्ग्रेसले यो पार्टी र त्यो पार्टी भनेर निर्णय गरेका छौँ, परिस्थितिलाई हेरेर काङ्ग्रेसले उचित निर्णय गर्नेछ।
अब अर्कोतर्फ कांग्रेसमा प्रत्यक्ष निर्वाचन लड्ने उम्मेद्वार पाउनै अब गाह्रो हुने हो कि भन्ने देखिएको छ, किनकि महामन्त्री दोहेले निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ, अन्य नेताहरूले पनि निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ, केहीलाई चाहिँ स्वाभाविक मान्न सकिन्छ, तर महामन्त्री दुईजना महामन्त्री चाहिँ निर्वाचन नलड्ने भन्नुभएको छ। कांग्रेसका युवाका रूपमा उहाँहरू चाहिँ अब हामीलाई नेतृत्व दिनु पर्यो भनेर लागिरहनु भएको छ, लबिङ गरिरहनु भएको छ, तर प्रत्यक्ष निर्वाचनबाट भाग्ने अभिव्यक्ति दिनुभएको छ। अब यो संकट पर्यो नि त, उम्मेद्वार पाउने संकट कांग्रेस,
यो गलत भाष्य सिर्जना जनताका बीचमा गर्नु हुँदैन। कसैले चाहिँ तपाईँको म चुनाव यसचोटि साथीलाई सहयोग गर्छु भन्दा हाक्या राम्रो निर्णय उहाँले त्याग गर्नुभयो भन्ने कसैले गर्दा चाहिँ होइन उहाँ त जनतामै जानु सक्नु भएन भन्ने गलत भाषाको सिर्जना भए जस्तो मलाई लाग्यो। यो गलत हो। हामी चाहन्छौँ यो प्रजातान्त्रिक पद्धति सिस्टम नेपालको लोकतन्त्र अझ दिइजका विकृतिहरू अन्त्य भएर अझ दह्रो पद्धतिको रूपमा नेपालमा विकास होस् भन्ने पद्धतिमा हामी चाहिरहेका छौँ। हामीले देख्दा देख्दै आज देशका सारा सम्पत्तिहरू ध्वस्त भएका छन्, चाहे सिंहदरबार, चाहे तपाईँको संसद भवन, चाहे सर्वोच्च अदालत, चाहे प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय मात्र होइन, सडक बनाउने सडक सम्पूर्ण कार्यालयहरू ध्वस्त भएका छन्। नेपालको राजनीति विकृतिको रूपमा विकास हुने पद्धतिलाई कसरी अन्त्य गर्न सकिन्छ, राजनीतिको नाममा विकृति भित्राउने कामलाई कसरी अन्त्य गर्न सकिन्छ भनेर हामी सबैले सोच्ने बेला आएको छ। यो बेला एउटा स्वच्छ राजनीतिको विकास गरौँ भन्दा त्यसको अपव्याख्या गर्ने काम गलत हो, त्यो ठिकै न। म फेरि पनि अनुरोध गर्न चाहे हामी चाहन्छौ राजनीतिमा तपाईँको जनताका बीचमा हामी गयौँ, हिजोको अवस्था के थियो, यो अहिले मुलुक अवस्थामा आउँदाखेरिको पूर्व अवस्था के थियो, अहिले यो अवस्था प्रजातान्त्रिक पद्धतिको विकास गरेर सबै चुनावमा जाने वातावरण, एउटाले अर्कोलाई चाहिँ निषेधको राजनीति अन्त्य गर्ने वातावरण कसले गर्यो भन्दा नेपालमा नेपाली काङ्ग्रेसले नै गरेको हो। अहिले फेरि पनि भन्छु हामी सबैलाई समेटेर जान चाहन्छौँ। हामी यो नाउँ र त्यो नाउँमा जनताका बीचमा निषेधित राजनीति गर्न चाहँदैन, तर गलत भाष्य सिर्जना होइन। काङ्ग्रेस हिजो राणाहरूको अन्त्य गरेर पनि चुनावमा गएको, पञ्चायतको अन्त्य गरेर पनि जनताका बीचमा गएकै हो, बहुदलीय व्यवस्था स्थापित गरेर पनि जनताको बीचमा गरेको हो, सशस्त्र द्वन्द पछाडि पनि काङ्ग्रेस जनताका बीचमा गएर यो पद्धतिलाई स्ट्रङ बनाउन गएको, अहिले पनि अहिलेको मुलुकको यी सबै विकृतिहरूलाई अन्त्य गरेर काङ्ग्रेस जनताका बीचमै गएर जनताबाट अनुमोदित हुन चाहन्छ। गलत भाष्य सिर्जना गर्ने होइन, काङ्ग्रेस नै यस्तो पार्टी होला सबै ठाउँमा निर्वाचनमा भाग लिएर पुग्ने पार्टी, ओडा ओडामा जति 6743 ओडामा प्रतिनिधित्व भएको पार्टी नेपाली काङ्ग्रेसै हो। अहिले पनि अहिले केही माथि माथि बुरुबुरु उफ्रिएर हिँडेर सोसियल मिडियामा प्रचार गरेर मात्रै संसार बन्दैन होला, मैले त देखेको छुइनँ यसरी मात्रै संसार ट्याक्क बनिहालो, अहिले सबै कुरा भइहालो भनेर राजनीतिमा आएर गर्ने कामहरू पनि छन्, बोलेर मात्र हुँदैन होला। हामीले त जनतामा गएर देखेका छौँ हिजोको नेपालको अवस्था, दूर दराजका जनताको अहिले पनि के छ अवस्था, हामी ठाउँ ठाउँमा पुगेका छौँ, केवल काठमाडौँ र एक दुई ठाउँ टेलिफोन लाग्ने ठाउँ अथवा सोसियल मिडिया टिप्ने ठाउँहरू, 4G हुने ठाउँहरूमा मात्रै गएर राजनीति हुँदैन होला, दूर दराजका बीचमा पनि जनता कामा पुग्ने पार्टी नेपाली काङ्ग्रेस हो। जनताबाट टाढा भागेर कहिले पनि जाँदैन, जनताका हक अधिकार अझ स्थापित गर्न र जनतालाई अझ सभ्य सुशोषित बनाउन नेपाली काङ्ग्रेस तयार छ। हामी जनताका बीचमा जान पछाडि कोही पर्दैन, तर भनाइ के हो भने कसरी व्यवस्थित गरेर युवाहरूलाई नेपालको राजनीतिमा आकर्षित गर्ने, नयाँ मान्छेलाई कसरी स्थापित गर्ने, पुराना मान्छेलाई कसरी सम्मान गर्ने, घरमा पनि घरका बुवा आमा हुँदा हुँदै बुवा आमालाई चाहिँ सत्त पर लगेर फालेर म मात्रै राजनीति गर्छु भनेर, म मात्रै यो घरको राज गर्छु भनेर सम्भव हुँदैन। सम्मान पुरानालाई पनि गर्ने र नयाँलाई पनि आकर्षित गर्ने गरी जानुपर्छ भन्ने मात्रै हाम्रो धारणा हो। गलत भाष्य सिर्जना भए जस्तो मलाई अनुभूति भयो।
त्यसो भए अब जसरी रासोपा प्रधानमन्त्रीको भावी प्रधानमन्त्रीको उम्मेद्वार सहित निर्वाचनमा हुमिने भएको छ, बालेन शाहलाई अगाडि बढाएर राप्रपा चाहिँ निर्वाचनमा हुमिँदै गर्दा लोकतन्त्रका हिमायती भनिएका कांग्रेस एमाले लगायतका दलहरूलाई चाहिँ कति चुनौती हुन्छ त यो?
होइन, राजनीतिमा सबै तपाईँका सहजता मात्रै सधैँ हुन्छ भन्ने छैन। हामीले प्रत्येक सबै प्रकारका चुनौतीहरू सामना गर्दै नेपाली राजनीतिलाई एउटा संसदीय पद्धतिमा विकसित गरेका छौँ र जनताबाट निर्वाचित हुने पद्धतिलाई स्थापित गर्ने पार्टी नै नेपाली काङ्ग्रेस हो। हिजोसम्म कोही बन्दुकले राजनीति गर्छु भन्थे, कोही थर्काएर राजनीति बलले गर्छु भन्थे, कोही अरू प्रयोग गरेर गर्थे, मसल प्रयोग गर्थे। अब जनताको स्वविवेक प्रयोग गरेर जनतालाई निर्भीकताका साथ बुथमा गएर भोट हाल्ने पद्धतिको विकास गर्ने पार्टी नै हामी हौ। अब मलाई के लाग्छ भन्नुहुन्छ भने हामीले पनि यो परम्परालाई विकास गरेका थियौँ हिजोका दिनमा। आज कुनै पार्टीले नाउँ प्रस्ताव गर्यो, हिजो हामीले पहिला 2064 पछि पनि देखाएका थियौँ नेपालको गणतन्त्रको पहिलो राष्ट्रपति फलानु भनेर भित्ता भित्ता गरेर लेख्दै हिँडेका देखाएका थियौँ। यो परिस्थिति सिर्जना भयो भने ठिकै छ, चुनाव समय हेर्दै जाउँ। हामी कसैलाई शुभकामना दिन चाहन्छौँ, सबैलाई नेपालको राजनीतिको मूल धारमा आएर राजनीतिलाई एउटा उश्रृङ्खल र उद्दण्डतामा होइन सभ्य समाजको रूपमा विकास गर्न कोही आउँछ भने त्यसलाई हाम्रो जहिले पनि सहयोग र समर्थन रहन्छ, त्यो पद्धतिलाई सहयोग र समर्थन रहन्छ। तर बाहिर फेरि उश्रृङ्खलताको राजनीतिलाई विकसित गर्नु हो भने त्यसमा नेपाली जनताले सबै कुरा बुझेरै गर्नुहुन्छ भन्ने हामीले विश्वास लिएका छौँ। कसैको कुनै पार्टीले एउटा उम्मेद्वार घोषणा गर्ला, अरू पार्टीले पनि त्यसै गरी जान सक्छन्, तर म एउटा पार्टीले उम्मेद्वार घोषणा गर्दैमा स्वाच्छै द्वितीय बहुमत आइहालो, बहुमत आइहालो भन्ने भ्रम नपाले हुन्छ। नेपाली जनताले बुझेका छन्, सबैलाई देखेका छन्। निर्णय, उचित निर्णय नेपाली जनताले गर्ने विश्वास जनताकै हातमा छोडिदिन्छौँ हामी।
अब यहाँहरूको महाधिवेशन पनि नजिकै आइसकेको छ, अब करिब कति दिन होला र 26 पुस 26 गते निर्धारित समय हो, आज 14 गते भइसक्यो। अब यो अवधिमा 12 दिनमा महाधिवेशनको तयारी कस्तो छ त? अब महाधिवेशन हुन्छ त?
महाधिवेशनको हामीले डेट डिक्लेयर गर्यौँ, 16 गते गाउँ अधिवेशन गर्ने भनेर भनेका थियौँ। हाम्रो चाहिँ सबभन्दा महत्वपूर्ण यो सङ्घ क्रियाशील सदस्य हो, सक्रिय सदस्य भन्छौँ हामी। अब हामीले एउटा काम, कतिपय साथीहरू अलिकता तिक्तता भएर पार्टीभित्रै पनि कहिलेकाहीँ चुनावमा विद्रोही उठेर जानका साथीहरूलाई सबैलाई पार्टीभित्रै रहन र हिजोका सबै कारवाहीहरू फिर्ता गरेर एकताबद्ध भएर आग्रह गरेका छौँ। अलिकता समयको अभाव भएको छ, क्रियाशील सदस्यता प्रत्येक जिल्लाले केन्द्रमा बुझाउनुपर्छ, तिनै हाम्रा मतदाता हुन्। तिनै मतदाताहरूको लिस्ट केन्द्रमा आएपछि यहाँबाट हामीले फेरि जिल्लामा त्यो लिस्ट पठाएर प्रत्येक वडामा त्यसलाई रुजु गरेर त्यहाँबाट प्रतिनिधिहरू चुन्ने चलन हुन्छ। तिनै प्रतिनिधिले जिल्ला जिल्लामा महाधिवेशन प्रतिनिधिहरू चुन्छन्, त्यहाँबाट आएका महाधिवेशन प्रतिनिधिले केन्द्रमा केन्द्रीय सदस्य, महामन्त्री, सहमहामन्त्री, सभापति, उपसभापति चुन्ने काम उहाँहरूको हुनेछ। त्यसैले यसलाई अलिकति प्रोसेस लामै छ, अहिलेसम्म हाम्रो क्रियाशील सदस्यको निर्णय भइसकेको छैन, गाउँबाट आइसकेको छैन, त्यसले गर्दा अलिकता ढिला भएको छ। यही मितिमा चाहिँ अलिकता सम्भावना कम हुँदै गएको देखिएको छ, तर हामी निरन्तर कार्य सम्पादन समितिको मिटिङ बसिरहेका छौँ, अब त्यसबाट एउटा निर्णय आउँछ। यही मितिमा चाहिँ अलिक गाह्रो गाह्रो हुने सम्भावना देखियो।
भनेपछि अब फागुन 21 गतेको निर्वाचन छ तोकिएको, यो निर्वाचन अगावै चाहिँ कंग्रेसको महाधिवेशन हुने सम्भावना अब करिब करिब समाप्त भएको।
साथीहरू, दुईटा कुरा छ, केही साथीहरू नयाँ नेतृत्व लिएर जाउँ, चुनाव अगाडि नै गरौं भन्ने सबैको चाहना थियो। केन्द्रीय कार्य समितिले गरेको निर्णय चाहना विपरीत होइन, सर्वसम्मत गरेको निर्णय थियो। परिस्थिति अलिकता फरक भएको छ, हामीले चुनाव पनि मा पनि जानुपर्नेछ र पार्टीको महाधिवेशन पनि गर्नुपर्नेछ। दुईटालाई एकैचोटि कसरी लाने भन्ने अलिकता सकटपूर्ण अवस्था छ, तथापि हामी उचित निर्णय गर्छौँ। अहिल्यै अब तपाईँको अब यही भइहालो भइहालेन भन्ने होइन, चुनावको पनि अब अन्यलता त छँदैछ, तथापि आज समानुपातिको लिस्ट बुझाइसकेपछि एउटा मान्छेहरूलाई चुनाव हुँदैन कि भन्ने अलिकता टाढा छ। तर सरकारले तपाईँको वातावरण तयार गर्न चाहिँ अहिलेसम्म पनि सकेको छैन। नेपाल प्रहरीको मनोबल पञ्चायत कालमा भन्दा गिरेको छ, सशस्त्र द्वन्द भन्ने पनि गिरेको छ, हतियारहरू लुटिएका अहिलेसम्म फिर्ता भएका छैनन्, प्रहरी चौकीहरू बस्ने व्यवस्थापन अहिलेसम्म छैन कतिपय ठाउँमा जल्लिएकाहरूमा, अब सुरक्षाको अवस्था त्यस्तै छ, नेताहरूलाई थर्काउने काम भएको छ, कसैलाई हदबन्दी तोकिएको छ, यहाँ हिँड्लास् त्यहाँ हिँड्लास् यहाँ जान पाउँछस् त्यहाँ जान पाउँदैछ भनेर पोलिटिकल पार्टीका नेताहरूले तो गरिएको छ। सरकारले अहिले वचनबद्ध गरेको छ, वातावरण सिर्जना गरेको छैन, बोल्ने काम मात्र भएको छ, गर्ने काम भएको छैन। पहिला यो पनि गर्ने काम गरोस् भन्ने हाम्रो चाहना छ। निर्भीकताका साथ नेपाली नागरिकले कसैले थर्काएर तर्साएर होइन, आफ्नो विवेक प्रयोग गरेर मतदान गर्ने अधिकार स्थापित गर्नुपर्दछ। हामी त्यसमा पनि अनुरोध गरिरहेका छौँ। सरकार पनि खै अहिले मन्त्रीमण्डल धमाधम, एक महिना डेढ महिना बाँकी छ, दुई महिना बाँकी छ, मन्त्रीमण्डल गठन पुनर्गठन थपघटमा लागेको लागि देखिन्छ। अब धेरै आलोचना पनि खै के गर्ने, 21 गते नै चुनाव गराउन भनेर प्रधानमन्त्रीको शपथ ग्रहण गराएको, शपथ ग्रहण गर्नु अगाडि नै मिति डिक्लेयर गरिएको छ, तर त्यसलाई ध्यान दिएर सरकार लागे जस्तो लागेको छैन। प्रचार मात्र भएको छ, काम अलिकता द्रुततर गतिमा हुन सकेको छैन चुनावको, तर नेपाली काङ्ग्रेस चुनावबाट भाग्दैन। हामी चुनावमा जस्तो सुकै शान्तिपूर्वक चुनावमा नेपाली काङ्ग्रेस भाग लिन्छ, जनताले गरेको अनुमोदनलाई हामी स्वीकार छौँ।
त्यसो भए चाहिँ अब अझै पनि यो फागुन 21 निर्वाचन होला भन्नेमा कांग्रेस अझै विश्वस्त छैन।
धेरै कारणले अवस्था सिर्जना भएको छैन। यो चाहिँ मौसमी वातावरणहरू भन्नुहोस्, हिमाली जिल्लाहरूको वातावरण भन्नुहोस्, अहिले सुरक्षाको स्थिति भन्नुहोस्, निर्वाचन आयोगकै तपाईँको अहिलेसम्म न्यायपालिकाका मलाई लागेको चुनाव गराउने त सबै अङ्ग होला नि त, तपाईँको नेपाल प्रहरी होला, सशस्त्र प्रहरी होला, सेना होला, न्यायपालिका होला, न्यायपालिकाको अवस्था के छ, प्रत्येक ठाउँमा त खटाउने न्यायाधीश नै होला तपाईँको चुनावका लागि प्रमुख निर्वाचन आयुक्तका रूपमा, तिनीहरू कसरी बसेका छन्, तिनीहरूको अवस्था कति छ, अदालतको अवस्थाहरू कति छ, अहिलेसम्म मैले जानकारी पाएको छुइनँ। तपाईँहरू कसरी तयार हुनुभएको छ भनेर सरकारले अदालतसँग राय परामर्श लिएको जानकारी मलाई चाहिँ छैन, अहिलेसम्म जानकारी छैन। त्यसैले सरकार ले जुन गति स्पिडमा चुनावका लागि तयार हुनुपर्ने हो, जनता तयार भइसके होइन, सबै तयार छन्, तर सरकारै तयार भए जस्तो मलाई लागेको छ।
अब हामी कुराकानीको अन्त्यतिर आइपुगेका छौँ। अब यहाँको सभापति शेरबहादुर देउबाको पछिल्लो सक्रियताले चाहिँ उहाँ फेरि निर्वाचनमा उठ्ने हो कि भनेर विभिन्न माध्यमहरूले त्यो विश्लेषण गरिरहेका छन्, अब त्यो सम्भावना देखिन्छ?
होइन, सभापतिका रूपमा उहाँ उठ्नुहुन्न, विधानमै हाम्रो दुई पटक
सभापति भन्दा फागुन 21 को निर्वाचनमा।
अब त्यो त तपाईँ कुनै नागरिकको अधिकारको कुरा हो, हामी यो रत्तो भन्न सक्दैनौँ, त्यहाँका जनताले निर्वाचित जसुकैलाई पनि गर्न सक्छन्, यो रत्तो छैन। अहिले 2048 सालदेखि आजसम्म जनताबाट अनुमोदित भएको प्रधान नेता कुनै पनि चुनावमा त्यहाँका जनताले जिताएर पठाएको नेताका रूपमा एउटा शेरबहादुर देउवा मात्र जीवित हुनुहुन्छ र उहाँ मात्र सधैँ निर्वाचित हुने नेता हो। अब त्यो चाहिँ तीका जनताको अधिकारको कुरा हो र उहाँले सभापतिजीले के गर्नुहुन्छ, जनताको मनोभावना हेरेर काम गर्नुहुँदो। अहिले त्यो बारेमा म व्यक्तिगत रूपमा यो रत्तो भन्दिनँ, तर मलाई के लाग्छ भने कोही मान्छेलाई तपाईँले जनताले त्यो ठाउँबाट सधैँ चाहिरह्यो भने तपाईँ र म यहाँ उफ्रेर के गर्नुहुन्छ त?
हुन्छ, रामरी खतिवडाज्यू, हामीलाई आज समय उपलब्ध गराइदिनु भयो र कुराकानीमा सहभागी भइदिनु भयो, धेरै धन्यवाद।
धन्यवाद।
हामी कुराकानी गर्दै थियौं नेपाली कंग्रेसका एकजना नेता रामहरी खतिवडासँग, विशेष गरी फागुन 21 को निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूले बढ़ाएका आन्तरिक गतिविधि तयारी लगायतका सन्दर्भमा केन्द्रित रहेर कुराकानी गर्यौं। प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।